नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक विषयवस्तुमाथि छलफल गर्छौं। चिकित्सा शिक्षामा सुधारको माग राखेर डाक्टर गोविन्द केसी 14 दिनदेखि आमरण अनसनमा हुनुहुन्छ। केसीले डाक्टर केदार भक्त माथेमा नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनका प्रावधान समेटेर चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने लगायतका माग राख्नु भएको छ। डाक्टर गोविन्द केसी आमरण अनसनमा बसेको यो पहिलोपल्ट होइन। यसअघि 10 पल्टसम्म अनसन बस्दा भएका सहमति कार्यान्वयनको माग पनि उहाँले राख्नु भएको छ। पटक पटक सहमति हुने तर ती सहमति कार्यान्वयन नहुने स्थिति रहेको भन्दै डाक्टर केसीले यो पटक सहमति कार्यान्वयन भएपछि मात्रै अनसन तोड्ने अडान लिनुभएको छ। डाक्टर केसीको अनसन उहाँले राखेका माग र ती माग पूरा गर्ने विकल्पहरूका बारेमा केन्द्रित रहेर हामी अहिलेको कार्यक्रममा कुराकानी गर्दैछौ। कुराकानीका लागि यति बेला मसित हुनुहुन्छ माथेमा कार्यदलका संयोजक तथा शिक्षाविद डाक्टर केदार भक्त। माथेमा स्वागत छ तपाईँलाई कार्यक्रम बदलिन्दो नेपालमा।
धन्यवाद।
डाक्टर गोविन्द केसी 14 दिनदेखि अनसनमा बस्नु भएको छ, कसरी लिनुहुन्छ उहाँको अनसनलाई?
अब कस्तो छ भने उहाँ त अब बस्न नपरोस् भन्ने नै हो हाम्रो। वास्तवमा उहाँ बस्ने जस्तो हुँदाखेरि हामी कतिले प्रधानमन्त्रीज्यू, शिक्षा मन्त्रीज्यूहरूसँग पनि हामी कुरा गरेको छौँ। त्यो बस्ने अवस्था उहाँ जहाँ बस्नु हुँदैछ बस्ने अवस्था नै नल्याऊ, उहाँको एड्रेस हुनु सक्नेहरू सम्बोधन गर्न सक्ने मागहरूलाई सम्बोधन गर्दै जाउँ, उहाँसँग कुरा गर्नुहोस् भन्ने भयो। तर अब त्यहाँ पनि अब हुन सकेन र उहाँ बसिहाल्नु हो। मैले हामीले त गोविन्द केसीलाई पनि भनेको थियो अहिले नबस्नुहोस्, बरु हामी नागरिक समाजहरूबाट कुरा उठाउला के होला, तपाईँको स्वास्थ्य पनि अब अलिकति पहिला जस्तो होइन, त्यो ख्याल गर्नुपर्छ भनेको थिएँ। तर उहाँको आफ्नो आफ्नो त्यस्तो मानिसहरूको आफ्नै अडान हुन्छ, उहाँ चाहिँ बस्नुभयो। त्यस कारण त अब कस्तो छ भने म पनि अब त्यसमा कुनै संलग्नता त छैन, त मैले हेरिरहेको छु। तर अब गोविन्दजीको त्यो स्वास्थ्य बिग्रिँदै गएको अवस्था छ, त्यो यताबाट चाहिँ खासै सकारात्मक कदम चालिएको देखेको छैन
मागहरू पूरा गर्ने
पूरा गर्नलाई। त्यसले गर्दाखेरि चाहिँ अलिकति मनमा हताश छ, के होला कसो होला भन्ने लाग्छ मलाई।
अब उहाँ त अनसन बसेको यो पहिलोपल्ट होइन, मैले अघि पनि भने 11 पटकको अनसनमा हुनुहुन्छ। उहाँहरूको माग चाहिँ पहिलो अनसनदेखिकै उहाँको माग चाहिँ मेडिकल शिक्षा, चिकित्सा शिक्षा चाहिँ सुधार हुनु पर्यो भन्ने माग छ। उहाँको यो मागलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ?
अब वास्तवमा उहाँले जुन भन्नुभयो चिकित्सक शिक्षामा सुधार हुनुपर्छ भनेर, उहाँको वास्तवमा त्यस्तै अनसन बसेर त हो नि तपाईँको यो आयो हाम्रो कार्यदल बनेको होइन, कार्यदल बन्यो साथ उहाँ अनसन नबसेको भए कार्यदल बन्थेन पनि होला, अझ ढिलो हुन्थ्यो होला। त्यो कार्यदल बनेर त्यसपछि त्यति मात्रै होइन कि कार्यदल बनेपछि पनि अझ कार्यदलले दिएको सुझाव अनुसारको अब एउटा विधेयक बनाउनु पर्छ भने त्यसमा पनि फेरि दबाव आयो, उहाँकै दबावमा त्यो विधेयक बनाउने बन्यो। त्यो पटक पटक उहाँले त्यो भनिराख्नु भएको छ। वास्तवमा उहाँको कुरा अब उहाँ र हाम्रो कुरामा एउटा मिल्ने के छ भने चिकित्सक शिक्षा भन्ने कुरा यो मेरिटको आधारमा हुनुपर्छ, योग्य पढ्ने विद्यार्थीहरूलाई हो। यो जसले पैसा खनाउन सक्छ त्यसले मात्रै पढ्ने होइन, यो चाहिँ जो योग्य व्यक्तिहरू हो, पैसा नभए पनि जो योग्य व्यक्तिहरू छ तिनीहरूले नै पढ्नु पाउनुपर्छ भन्ने एउटा भनाइ। अर्को कुरो त यो चिकित्सक शिक्षा भन्ने साथै तपाईँको त्यसमा कलेज हस्पिटलहरू आउँछ, त्यो हस्पिटलले त स्वास्थ्य सेवा पनि दिन्छ। त्यसले गर्दाखेरि त्यो चिकित्सक शिक्षा दिने त्यो कलेजहरू खालि काठमाडौँमा मात्रै केन्द्रित हुनुहुन्न, बाहिर बाहिर पनि जानुपर्छ भन्ने कुरा। त्यति मात्रै होइन, काठमाडौँमा हुँदाखेरि के छ भने धेरै भयो, धेरै हुँदाखेरि यसो हेर्दाखेरि धेरै भएको त राम्रो जस्तो देखिन्छ, जति अस्पताल भयो उति राम्रो जस्तो। तर के भयो भने अस्पतालमा बिरामीहरू बाँडियो। वास्तवमा यो चिकित्सक शिक्षा भनेको कसो भने जुन ठूल्ठूलो अस्पतालसँग गाँसेको छ त्यहाँ पढाइ राम्रो हुन्छ, किनभने त्यहाँ धेरै किसिमको रोग धेरै किसिमको बिरामी भएको हुनाले केटा त्यो विद्यार्थीहरूले अनेक किसिमको त्यो अनुभवहरू प्राप्त भइरहेको थियो. अब जहाँ तपाईँको बिरामी नै छैन के अनुभव पाउँछ भन्नुहोस् त है. त्यसै कारणले पनि हामी यो दुई कारणले चाहिँ काठमाडौँमा हुनुहुन्न बाहिर बाहिर लग्नुपर्छ भन्ने हामीले चाहिँ अझ हामीले त्यो भन्यो त्यो 10 वर्षसम्म त काठमाडौँमा कुनै मेडिकल कलेज नल्याऊ भन्ने हाम्रो भनाइ छ तपाईँको. त्यस्तै अब कस्तो हो भने यो चिकित्सा शिक्षा पढ्ने विद्यार्थीहरूको चाहिँ एउटा इन्ट्रान्स इक्जामिनेसन होस्, त्यो इक्जामिनेसनमा पास गरेको विद्यार्थीहरूले मात्रै भर्ना लिने भर्ना पाउने त्यति मात्रै होइन, अझ बाहिर पढ्न जानलाई पनि हामीले के भनिरहेछ भने त्यो इन्ट्रान्स इक्जामिनेसन पास गरेको मात्रै बाहिर जाओस्
विदेशमा
पढ्नलाई पनि, जसले गर्दाखेरि चाहिँ खालि पैसाको तोडले मात्रै गएर चाहिँ डिग्री लिएर आउने होइन. जस्तो देखिहाल्नु भने तपाईँले 70% फेल भएको छ यसपालि
बाहिर पढेर आउनेहरू मेडिकल काउन्सिलले लिने
बासमा जाँचमा तपाईँको अझ त्यो मेडिकल काउन्सिलले लिने जाँच चाहिँ अझ त्यति साह्रो गाह्रो पनि होइन. किनभने उहाँहरूले जाँच लिने भनेको चाहिँ खालि लिखित जाँच मात्रै हुन्छ, क्लिनिकल जाँच त हुँदैन. क्लिनिकल जाँच भनेको तपाईँको चाहिँ ल यो मान्छेको त एउटा रबरको मान्छे सुताइरहेछ, यसको सास रोकेछ, यसको सास चाहिँ अब तिमी चाहिँ ऊ गरेर निकाल त यसको चाहिँ भने त रबरको मान्छेलाई उसले चाहिँ थिचेर ऊ गर्नुपर्ने हुन्छ. त्यस्तो त भनौँ न एउटा कुरा, त्यस्तो त्यस्तो क्लिनिकल कुराहरू गर्छ भने त अझ बढी फेल हुन्छ तपाईँको, किनभने उनीहरूले जति क्लिनिकल अनुभव पाउनुपर्ने हो यो प्र्याक्टिकल अनुभव पाउनुपर्ने हो त्यो पाइरहेको छैन.
होइन परिषदले लिने इक्जाम त एकाडेमिक मात्रै भयो, प्र्याक्टिकल भएन.
अझ भएन तपाईँको अझ
एकाडेमिकमै पनि असफल भए डक्टरहरू भन्ने कुरा भनेपछि त डक्टरहरू त योग्य होइन, अयोग्य जोसँग पैसा छ उनीहरूले मात्रै यो मेडिकल फिल्ड पढिरहेछन् होइन. स्वास्थ्य शिक्षा
सबैलाई नभनौँ, त्यसो सबै नभनौँ तर सबैले त त्यस्तो नहोला तर कति चाहिँ तपाईँको त्यसरी पनि गइरहेछ. आजकल हाम्रो त कस्तो भने समाज पनि गजब छ नि, हाम्रो मध्यम वर्गीय समाजमा त हामी चाहिँ मेरो छोरा डाक्टर होस् मेरो छोरी डाक्टर होस् भन्ने अनेक छ नि तपाईँको. त्यसले गर्दाखेरि पनि पैसाको तोडले चाहिँ पढाउने बाच्चामा बाच्चा विचार छोरीको इन्ट्रेस्टै नहोला तपाईँको, त्यो पनि डाक्टरै बनाउनु पर्ने तपाईँको उसलाई भन्ने गरेर बाउ आमाले त्यसरी पनि लागिरहेछ तपाईँको. त्यसले गर्दाखेरि चाहिँ अब हामीले गर्नुपर्ने चाहिँ अरू भइ अरू 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 व्यवसाय भए अर्को कुरा, यो त जीवन र मृत्युसँगको सम्बन्ध राख्ने विषय हो. भोलि गएर तपाईँको बिरामीलाई जाँच्दाखेरि तल माथि पर्छ त गयो नि तपाईँको, होइन. त्यस कारण त मेडिकल एजुकेसनमा यो चिकित्सक शिक्षामा जाने भनेको त एकदम निकै राम्रै खालको विद्यार्थीहरू जानु पर्यो भन्ने हाम्रो भनाइ होइन. त्यसैले चाहिँ त्यहाँको पहिला त हाम्रो भनाइ त के छ भने गोविन्दजीको पनि त्यो त हाम्रो पनि भनाइ के छ भने यो मेरिटको आधारमा हुनुपर्छ है, पैसाको आधारमा मेरिटको आधारमा चाहिँ भर्ना हुनुपर्छ तपाईँको. तपाईँको 75 आएको छ र मेरो चाहिँ तपाईँको भन्नुहोस् न 72 आएको छ भने तपाईँको भर्ना नभइकन मेरो भर्ना आउँदैन, मैले पैसा बढी दिए पनि. अहिले त प्राइभेट कलेजेसहरूमा के भइदियो भने त जो चाहिँ पैसा बढी दियो त्यो भयो तपाईँको
लिलामबाट
एक किसिमले त्यस्तो भयो हो. यो चाहिँ भएन, यसले त के छ भने धेरै विकृतिहरू ल्यायो. वास्तवमा के भयो भने नि यो चाहिँ के भयो भने चाहिँ यो 20 वर्ष भयो, 24-25 वर्ष यता त के भयो भने चाहिँ सरकारले चाहिँ यसरी कलेजहरू प्राइभेट कलेजहरू खोल्न दियो तपाईँको, होइन. अब यसले गर्दाखेरि उहाँहरूको कलेज खोल्दाखेरि त्यसको योगदान पनि छ, होइन. कलेजै नभएको ठाउँमा कलेजहरू खोल्यो, डाक्टरहरू आयो, त्यो नराम्रो होइन, राम्रो भयो. तर त्यो अलिकति सरकार त के छ भने मुक्त दर्शक भएर बस्यो, त्यो चाहिँ राम्रो भएन हाम्रो बनाइ चाहिँ. सरकार चाहिँ ड्राइभिङ सिटमै बस्नु पर्थ्यो, बसेन त्यो. त्यसले गर्दा के छ भने त्यो शिक्षा नै के भने त्यो मेडिकल शिक्षा नै के भने एकदमै व्यापारीकरण भयो तपाईँको, एकदमै कमर्सियलाइज भयो तपाईँको एक नम्बरमा. नम्बर दुईमा चाहिँ उहाँहरूले भक्का भक निकाल्नु भयो एमबिबिएसहरू. तर एमबिबिएस निक्लेपछि त है त्यो एमबिबिएस मात्रै पढे त भएन नि, ऊ एमडी पनि त पढ्नु पऱ्यो नि त. एमडी पढ्ने ठाउँ छैन हेर्नुहोस् तपाईँको, बुझ्नु. त्यो तालोमाला कसै त्यो मिलाउनु पर्यो, ताजोमाझ मिलाउनु पर्यो नि, त्यो मिलाएन तपाईँको. एउटा हाइली कमर्सियलाइज भयो, एउटा त्यहाँ तपाईँको धेरै प्रोडक्सन भयो र त्यसलाई पढ्नको लागि बाटो निकास भएन. त्यति मात्रै भएन, फेरि धेरै जस्तो के छ भने यी एउटै ठाउँमा मात्रै जहाँ सजिलो छ त्यही ठाउँमा मात्रै कन्सन्ट्रेट भयो तपाईँको, होइन. र अझ फोर्थ कुरा त तपाईँको अझ चौथो कुरा त के छ भने क्वालिटी सफर हुन थाल्यो नि तपाईँको. भोलि तपाईँ 40 राम्रो पढाउन सक्थ्यो भनेर छ भने जति बढिराख्यो इकोनोमी अफ स्केल भन्छ नि तपाईँको, दसजनालाई पढाउने पनि एउटै टिचर हो, बिसजनालाई पनि एउटा, सयजनालाई पढाउने पनि हो, उसलाई त फाइदा छ, त्यो हिसाबले गयो क्या। त्यसले गर्दा कतै हाम्रो कन्सर्न त के छ भने गुणस्तर, यो चिकित्सक शिक्षाको चाहिँ यो शिक्षा के अरे यो स्वास्थ्य सेवामा साक्षात यसको प्रभाव पर्छ। तपाईँको राम्रो डक्टर आएछ भने होइन स्वास्थ्य सेवा पनि राम्रो हुन्छ, राम्रो डक्टर आएन भने स्वास्थ्य सेवा राम्रो हुँदैन। त्यस कारण चाहिँ गुणस्तरमा जोड दिनुपर्छ भन्ने कुरा एउटा। अर्को कुरा चाहिँ बाहिर बाहिरको केटाकेटी बाहिर बाहिरको मानिसहरूले पनि यसको पहुँच हुनु पर्यो, खालि यी सेन्ट्रल रिजनको मात्रै होइन भन्ने छ।
यो चाहिँ केसीले राखिरहनु भएको माग र तपाईँ नेतृत्वमा जुन कार्यदल बनेको थियो त्यो कार्यदलले बनाएका निष्कर्षहरू पनि हुँदैन
हो। एउटा कुरा चाहिँ चाल पाउनु पर्ने कुराको छ भने हुन त केसी डाक्टर साहबको अनसनबाट चाहिँ त्यो हाम्रो कार्यदल बनायो, तर हामीले चाहिँ मैले प्रधानमन्त्रीलाई भनेको थिएँ, तर यो हामीले चाहिँ केसी डाक्टर साहबकै मागलाई सम्बोधन गरेर मात्रै हामी त काम गर्ने होइन नि। हामी चाहिँ राष्ट्रमा राष्ट्रलाई वास्तवमा कस्तो खालको चिकित्सक शिक्षा नीति चाहिन्छ त्यो तर्जुमा गर्छौँ हामी, कसैलाई हामी नसम्झिकन तपाईँको एकदमै एउटा एक किसिमले हाम्रो कुनै कसैको हाम्रो इन्ट्रेस्ट पनि छैन, हाम्रो यता बिजनेस पनि छैन, केही पनि छैन, यता पनि छैन, हामी त्यस्तो खालको हामी सुझाव दिन्छौँ। केसी डाक्टर साहबलाई त्यो स्वीकार्य पनि हुनसक्छ नस्वीकार्य पनि हुनसक्छ, हामी त त्यो कसैको लागि यो खुसी होला र यो दुखी होला भन्ने हिसाबले होइन। जस्तो भन्नुहोस् न, पहिला केसी डाक्टर साहबले के भन्नुहुन्थ्यो भने एउटा चाहिँ मेडिकल युनिभर्सिटी चाहिन्छ भनेर भन्नुभएको थियो उहाँले, तर हाम्रो रिकमेन्डेसन मात्रै छैन, मेडिकल एज छैन, हामीले त्यो त हुँदैन भनेर पारले चाहिँ कुरा गरेको छौँ। त्यो भएपछि उहाँले पनि आफै आफ्नो स्ट्यान्ड त्यो पछि चेन्ज गरेर चाहिँ हाम्रै अनुसारको चाहिँ उहाँले चाहिँ एउटा आयोग चिकित्सक शिक्षा आयोगको गठनको बारेमा चाहिँ उहाँले उहाँको पनि त्यो विचार आएको छ।
अब अहिले तपाईँको कुरा सुन्दा त तपाईँको जुन कार्यदलले प्रतिवेदन बुझाएको थियो जे जे बुँदाहरू राखेको थियो ती सबै कुरा चाहिँ मैले अहिले भर्खरै तपाईँले भनेको सुन्दा चाहिँ जनमुखी जस्तो लाग्यो मलाई, भनेको नागरिक हितको मा केन्द्रित रहेर छन्। अब यति राम्रा कुराहरू समेटिएको चिकित्सा शास्त्र यी कुराहरूलाई चाहिँ चिकित्सा शास्त्र ऐनमा समावेश गर्न किन कठिनाई भएको होला सरकारलाई?
अब यो त वास्तवमा तपाईँलाई मलाई थाहा छ, हाँसिराख्नु भएको छ, तपाईँलाई पनि थाहा छ यो किन भइरहेको छ भनेर, यहाँ चलखेल छ नि त। यो त भनिहाल्यो नि त, अस्ति एकजनाले के भन्यो भने त एकजना यहाँको ठुलो साहुजीले के छ भने मलाई यो गोविन्द केसीजीको यो जुन भोक हडताल छ त्यसबाट म वाक्क भइसकेँ भनेर भन्नु उहाँले। मैले के छ, तपाईँ वाक्क हुनु त स्वाभाविक हो, किन उहाँ तपाईँको लागि लडेको होइन, उहाँले त गरिब जनताको लागि लडिराख्नु भएको छ, उहाँले चाहिँ एउटा चिकित्सक शिक्षाको गुणस्तरको लागि लडिराख्नु भएको छ, तपाईँलाई के छ र तपाईँ त भन्ने पारले उहाँलाई भने। मैले वास्तवमा के भयो भने त्यति अब यस्तो कुरा कस्तो भयो भने तपाईँलाई एउटा बुझाउने किसिमले भन्दाखेरि चाहिँ एकजना मानिस बिरामी छ, बिरामीहरू उसलाई अल्सरको बिरामी छ र म डक्टर हो भने मैले औषधि दिएँ, यो 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 औषधि दियो तपाईँको, अब त्यो बिरामीले औषधि खानु खानलाई अरूले दिँदैन हेर्नु तपाईँको, हामीले दिएको सुझाव त औषधि हो नि त, रिकमेन्डेसन हो नि त, के होइन यो यिनीहरूको यिनीहरूले दिएको सुझाव त बेकामको हो, यो कामले बेकामको छ, यो गर्दाखेरि यिनीहरूको स्वार्थ लुकेको छ भनेर भन्नु पर्यो। त्यो होइन भने त त्यो औषधि त सेवन गर्नु पर्यो नि त तपाईँको, यदि स्वास्थ्य यो चिकित्सक शिक्षालाई चाहिँ सुधार्ने हो भने अथवा हाम्रो चाहिँ स्वास्थ्य सेवालाई सुधार्ने हो भने, अब त्यहाँ के भने चलखेल भयो, इन्ट्रेस्ट त मान्छेहरूको यो भएछ भने त मैले काठमाडौँमा कलेज खोल्न नपाउने हो बा भन्ने कुरा चाहिँ भन्नुहोस् न। मैले त्यहाँ एकजना अल्सरको मान्छे छ, तपाईँले अब रक्सी खानुहुन्न भन्दाखेरि त होइन सर, एउटा एक बोतल मलाई एकजना जन्यु वाकर ल्याइदिएको थियो त्यो सिद्धाएर म त औषधि खाउला नि भन्नुहुन्छ, त त्यसरी त भएन नि तपाईँको, हामीले यहाँ खोल्नुहुन्न भनेको त कारण छ नि त, त्यो कारण देखिएपछि त अब जबरजस्ती मेरो खोल्छु भनेपछि खोल्छु खोल्छु भन्ने पारले जानु भएन। यस्तो पारले बरु हामीले के भनेको छ भने चाहिँ कसैको त्यस्तो धेरै लगानी भएको छ भने सरकारबाट सहयोग होस्, सरकारबाट खरिद होस्, हामीलाई कुनै नेपालीको भन्नुहोस् न सम्पत्ति डुबेको त हामीलाई पनि चित्त बुझ्दैन, नेपालीको हो नि त बाबा, अरूको डुबेको त हामी मन पराउँदैन भने नेपालीको हो नि त उहाँहरूको चाहिँ हाम्रो बनाइदिएको छ भने, तर 10 वर्षलाई खोल्नु दिनुहुन्न यहाँ, त्यसपछि एसेस गरौँला, यहाँ बढी भइसक्यो, बरु जुन छ उहाँहरूको सरकारले किन्न सक्छ, उहाँहरूले बाहिर इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ।
यो कुरा तपाईँको सुनिरहँदाखेरि चाहिँ मलाई के लाग्यो भन्दाखेरि तपाईँले अघि नै त हाँसिरहेको छस् भनेर मलाई भन्दै हुनुहुन्थ्यो, तपाईँले आफैले बुझिरहेको छस् भन्दा हामीले बुझ्दाखेरि चाहिँ नि राजनीतिक दल दलका नेताहरू र दलका आफन्तहरू मेडिकल कलेजका सञ्चालक छन्, मेडिकल कलेजमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा उनीहरूको लगानी छ, त्यो कारणले पनि अलिकति अप्ठ्यारो परेको हो।
पक्कै हो नि, पक्कै हो नि, त्यो चाहिँ
कुरा चाहिँ मैले हजुरको मुखबाट अघि बोलाउन लागेको।
हजुर हजुर हजुर, त्यो पक्कै हो। मैले त अब सकेसम्म अलिक ऊ नभनु भनेर पक्कै, तर अब कस्तो कस्तो हास्यास्पद कुरा कस्तो छ भने, म बिजनेस गर्ने मै समितिमा बस्ने, मै त्यो तपाईँको विधेयकमा मैले भोटिङ गर्ने, लबिङ गर्ने, कसो कसो मिल्दैन क्या, यो स्वार्थको द्वन्द्व भन्छ नि, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट, त्यो पनि त हेर्नु पर्यो नि त तपाईँको, होइन र? होइन, म एउटा तपाईँको भन्नुहोस् न, एउटा घिउ फ्याक्ट्रीमा को मेरो ठूलो बिजनेस छ र भरि घिउ फ्याक्ट्री सम्बन्धित तपाईँको ठूलो एउटा विधेयक बन्दैछ भने, म त्यहाँ एउटा ठूलो एउटा समितिमा बसेर म हल्ली खल्ली गरेर लबी गरेर गर्नु मिल्छ? त्यो मिलेन नि, त्यो त त्यहाँ समिति बनाएको त उहाँहरूले त जनताको होइन पिपलको इन्ट्रेस्टको लागि हो नि त, होइन एउटा कुनै व्यक्तिको स्वार्थको लागि त होइन नि, यहाँ त्यस्तो भयो क्या। त्यसले गर्दाखेरि अब हिजै पनि हामी सुनिरहेछौँ होइन, काठमाडौँमा खोल्नुपर्छ, किन खोल्ने? अब त्यस्तो भन्दाखेरि चाहिँ त्यो अल्सर भएको मान्छेलाई तिमीले खानु नै रक्सी भनिरहेछौ, म खान्छु भनेको जस्तै भयो क्या तपाईँको।
अब अस्ति शुक्रबारै तीन दलको नेताहरूको बैठक पनि बसेको थियो, तपाईँलाई पनि बोलाइएको थियो, तपाईँ त्यसमा सहभागी हुनु भएन, तर तीन दलहरूको शीर्ष नेताहरूको बैठकमा चाहिँ पास गरौं भन्ने कुरा हुँदाखेरि एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहिँ म अनसन बसे भने तपाईँले प्रधानमन्त्री छोड्नुहुन्छ भनेर शेरबहादुर देउवालाई जवाफ फर्काएको भनेर पत्र पत्रिकामा चाहिँ खबरहरू आएका थिए। यो हुँदाखेरि चाहिँ अघि तपाईँले अलिकति कुरा निकाल्नुभयो जोनी वाकरको कुरा, भनेको मनमोहन मेमोरियल कलेजको रूपमा उसले चाहिँ अनुमति लिन खोजिरहेको छ, कलेज स्थापना भइरहेछ र त्यसमा देखिएर नदेखिएर नेकपा एमालेका नेताहरूको लगानी छ, त्यसैलाई आधार मानेर त्यो कलेजले चाहिँ लिन पाउनुपर्छ भन्ने चाहिँ माग छ भन्ने सुनिन्छ।
एमाले नभन्नु सबैजना हुनुहुन्न, केहीको हुनुहुन्छ तपाईँको,
ज जसको लगानी छ,
उहाँहरूको छ। अब कुरा चाहिँ कस्तो हो भने,
अघि तपाईँले जोनी वाकरको संकेत गर्नुभएको, तपाईँले त्यसैलाई हो कि भन्ने,
वास्तवमा त्यही हो, ठ्याक्कै त्यही हो। अब कुरा चाहिँ कस्तो छ भने, उहाँहरू नै केही उहाँहरूकै अब केही त्यो लगानीकर्ताहरू जो कोही मेम्बर अफ पार्लियामेन्ट पनि हुन्छ, पार्लियामेन्टको सांसदज्यूहरू पनि, उहाँहरू हामीलाई के भनिहाल्छ भने, सर यसमा धेरै खसखस भयो, हाम्रो मनमन लिइदिनुहोस्, उहाँहरूले चिठी लेखेर दिनुभएको छ।
यो त गोविन्द केसीको दशौं अनसनको सहमतिको बेलामा पनि त सरकारले लिने भन्ने खालको एक किसिमको मोटामोटी सहमति भएको
थियो। त्यसपछि लीलामणि पौडेलजी मुख्य सचिव हुनुहुन्थ्यो, उहाँले नै फोन गरेर चाहिँ गरेर ल तपाईँहरूको छ तपाईँहरूको पठाउनुहोस् भनेर बोर्डको निर्णय उहाँहरूले पठाउनु भएको छ,
सरकारलाई लिदेऊ
भन्ने पर्छ। तर हाम्रो भनाइ पनि के छ भने चाहिँ, सरकारबाट लिदिने प्रक्रिया होस् भने कसैको पैसा पनि नडुबोस्, एक पैसा पनि नडुबोस्, तर हुन्न भनेको चिज चाहिँ नगरौ तपाईँको, होइन म शक्तिशाली छु किन नगर्ने भनेर, त्यो जब उहाँहरू राजनेताहरूले नि त्यसो गर्नुहुन्छ भने त अरूले के गर्ने भनेर, त उहाँहरूले त एउटा त बाटो देखाउनु पर्यो नि अरूलाई, हेर्नुहोस् मलाई यति बेफाइदा हुँदाहुँदै पनि त राज्यको लागि, शिक्षाको लागि, हाम्रो स्वास्थ्यको लागि, हाम्रो स्वास्थ्य सेवाको लागि हामी यो बाटोमा लाग्दैछौँ हामी, हेर्नुहोस् हामी हाम्रो आफ्नो स्वास्थ्यलाई त्यागेर भनेर एउटा उहाँहरूलाई इक्जाम्पल दिनुपर्छ, तब हामी थपडी बजाउँछ, तब हामी भन्छौँ उहाँहरू हाम्रो सच्चा नेता हो भनेर सम्झिन्छौँ, होइन आफ्नो स्वार्थपट्टि बजेको त जेसुकै होस् त्यो रिपोर्ट भनेर त भन्नु भएन नि त, कि रिपोर्टको कुराहरूलाई चाहिँ सरकारले नै तपाईँको त्यो रिपोर्ट चाहिँ तपाईँको एडप्ट गरिसक्यो। अब भन्नुहोस् न, केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुँदाखेरि उहाँकै प्रधानमन्त्रीको कालमा चाहिँ आयोग बनेको, माथेमा कार्यदलको प्रतिवेदनमा आधारित भएर चाहिँ विधेयक बनाउनु पर्यो भएर त्यो आयोग बनेको छ तपाईँको, उहाँकै भाल्यो भनेपछि उहाँहरूले त एडप्ट गरिसक्नु भएको थियो नि त। अब आएर बीचमा फेरि आएर त्यसो भन्दाखेरि अलिक हामी चाहिँ खिन्न हुन्छौँ क्या तपाईँको, हामीलाई त खिन्नता हुन्छ भने तलको नागरिकहरूलाई कस्तो होला।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको माग र ती माग के कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ शिक्षाविद डाक्टर केदार भक्त माथेमा, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिन्दो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीका माग र ती माग के कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ शिक्षाविद डाक्टर केदार भक्त माथेमा। उहाँकै नेतृत्वमा गठित कार्यदलले दिएको सुझावका आधारमा चिकित्सा शिक्षा ऐन बनाउनु पर्ने लगायतका माग राखेर डाक्टर केसी अनसनमा बसिरहनु भएको छ। माथेमाजी, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
अब अघि अलिकति कुरा उठेको थियो विश्राम अघि भने कसैको कलेज आउँदैछ, त्यो कलेजलाई चाहिँ सरकारले लिइदियोस् भन्ने आशय तपाईँको थियो र त्यो आउनु हुँदैन भन्ने सुझाव चाहिँ तपाईँहरूले पनि दिनुभएको थियो। त्यो होइन कि नयाँ कलेज चाहिँ काठमाडौँमा दर्ता हुनु हुँदैन, मेडिकल कलेज हुनु हुँदैन भनेर तपाईँहरूले सुझाव दिनुभएको थियो। त्यही सुझावको आधारमा नयाँ कलेज नआओस् भनेर डाक्टर केसीले पनि माग राखिरहनु भएको छ र यसो हेर्दाखेरि चाहिँ नि त्यो माग चाहिँ अघि हामीले कुरा पनि गर्यौँ, मनमोहन मेमोरियल कलेजप्रति नै लक्षित छ जस्तो पनि देखिन्छ नि। यो हुँदाखेरि चाहिँ उसैले तारो बनाइएको जस्तो पनि देखिन्छ।
कस्तो भन्दा अब मान्छेहरूले कतिसम्म पनि गर्न थाल्यो भने चाहिँ अब आफ्नो स्वार्थको लागि मनमोहन अधिकारी होइन स्वर्गीय मन भन्दाखेरि जो बडा सम्मानित व्यक्तित्व हुनुहुन्छ, अति सम्मानित व्यक्तित्वहरू, उहाँको नाम भएको हुनाले यिनीहरूले विरोध गर्यो भन्ने पनि आयो तपाईँको। त्यो चाहिँ साह्रै हामीलाई त्यस्तो कुरा गर्दा कतै हामीलाई
व्यक्तिगत दुश्मनी जस्तो देखियो
देखियो। अब उहाँ त म व्यक्तिगत हिसाबले यति नै अति नजिकसँग उहाँसँग म चिन्छु चिन्थे र उहाँलाई उहाँप्रति मेरो ठुलो श्रद्धा छ। केही मानिसहरूलाई एमालेको केही मानिसहरूलाई थाहा पनि छ तपाईँको। अब उहाँ जस्तो मानिसको लागि हामी त्यस्तो गर्ने भन्ने कुरै भएन। बरु उहाँको नाममा बरु व्यापार गर्नु मिल्छ भन्ने मेरो प्रश्न। तर हामीले के भन्यो भने त अब बरु जुन वीर अस्पतालको यो न्याम्स नि नेसनल एकाडेमी अफ मेडिकल साइन्स छ, बरु त्यसलाई त बरु मनमोहन नेसनल एकाडेमी अफ मेडिकल साइन्स भनेर नेसनकै बनाऊ न त्यसलाई। मनमोहनजीको नामसँग त हाम्रो केही होइन नि। हाम्रो भनाइ त के छ भने काठमाडौँमा अब नयाँ थप कसैको पनि केही पनि आउनु भएन भन्ने कुरा। यो भन्नुको कारण चाहिँ मैले अघि भनिहालेँ, यो कारणले गर्दा नभनेको हामीले त आउनुहुन्न भनेको, अरू त कारण छैन नि। अब
तपाईँले कारण त अघि नै
भनिसक्यो तपाईँको होइन, त्यस कारण त्यो कारण देख्दा पचाएर होइन यो नाममा त आउनुपर्छ भनेर भन्नु चाहिँ अलिकति त्यो अलिकति सुहाउँदैन भन्ने कुरा मेरो भनाइ। तर हामीले भनिहाल्यो नि विन विन सिचुएसन गर्नुलाई, उहाँहरूलाई पनि घाटा नपरोस् भन्ने कुराहरू चाहिँ सरकारबाट त यसो गरिदियोस्, त्यो राम्रो हुन्छ, त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ अरू ठाउँमा पनि गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले गरेको छौँ।
अब त्यही अनुसार अस्ति नै उहाँको गोविन्द केसीको 10 अनसनमै भएका मोटामोटी सहमतिबाट किन पछाडि फर्केका होलान् सरकार अथवा दलहरू?
अब त्यो मलाई त्यही मलाई पनि अब थाहा भएन। वास्तवमा यो पहिल्यै भइसकेको कुराहरू, अब म चाहिँ अब राज्य बुझ्नु सक्दिनँ। हेर्नुहोस् तपाईँको
हुने भनेरै उहाँको 10 अनसन
हो त। अब जस्तो अब मनमोहनको त्यो एउटा विधेयकलाई चाहिँ केटा केटी गएर कोअपरेटिभ जस्तो बनाउने के भन्ने त्यो विधेयक थियो, त्यो विधेयक चाहिँ फिर्ता लिने भन्ने थियो। अब अहिले आउँदाखेरि चाहिँ त्यो शिक्षा स्वास्थ्य मन्त्रालय एउटा चिठी गइसकेको, तर त्यो चिठी त कता कता गरेर संसदमा अड्किरहेको,
संसदीय समितिले चिठी चाहिँ आएन भनेर समितिको सभापतिले भन्नुभएको थियो, तर पछि खोजबिन गर्दाखेरि हिजो मात्र पत्र पत्रिकामा खबर आएको छ त्यो चिठी चाहिँ भेटिएको, स्वास्थ्य मन्त्रालयले विधेयक फिर्ता लिनको लागि पठाएको पत्र चाहिँ नि संसद सचिवालयमै भेटिएको भन्ने खबर पनि आएका छन्।
त्यस्तो अब त्यस्तो कुराखा चाहिँ म हामी अचम्भित हुन्छौँ क्या तपाईँको। अब यो त धेरै माथिको स्तरको कुरा हो नि त, यो हामी तलको होइन कि माथि स्तरमा त्यस्तो भएपछि चाहिँ अन्त आम जनताले के चाहिँ अपेक्षा राख्ने?
मेडिकल शिक्षा सेवामुखी भन्दा पनि अहिले चाहिँ चरम नाफामुखी भए, अब यसलाई चाहिँ नि मेडिकल शिक्षा सँगसँगै मेडिकल क्षेत्रलाई चाहिँ नि सेवामुखी व्यवसायमा ढाल्नुपर्छ भन्ने तपाईँहरूको माग हो
होइन? यस्तो छ तपाईँको कस्तो भने एउटा कुरा यो तपाईँले राम्रो कुरा मलाई सम्झाउनु भयो। कस्तो हो भने चाहिँ मेडिकल शिक्षा चाहिँ धेरै नै महँगो भएको हुनाले चाहिँ पछि के भयो भने पढेर पास गरेपछि त त्यो पैसा त उठाउनु पर्यो नि त, त्यतातिर पनि गयो मानिसहरू त खालि सेवातिर भन्दा पनि पैसा उठाइहालौ है भनिदिएर बाउको पैसा यति लाएछ, जग्गा यति बेचेको छ, त्यो त उठाउनु पर्यो भन्ने कुरा गरे। अहिले नै हेर्नुहोस् न तपाईँको डाक्टर साहबहरू कतिवटा अस्पताल दौडिनुहुन्छ भन्ने हामीलाई थाहा छ नि तपाईँको होइन, तपाईँको एउटा आफ्नो स्पेसलाइज गरेर एउटा नगरी गरेर दौडिराख्नु भएको छ किनभने उहाँहरूको लगानी धेरै भएको छ होइन त्यो पनि एउटा राम्रो भयो. त्यसले गर्दाखेरि के थियो भने सेवा भन्यो नि तपाईँको स्वास्थ्य सेवा नै तपाईँको पनि अलिअलि कता कता कमर्सियलाइज हुनु गयो तपाईँको धेरै त्यसको त्यसको त एउटा असर हो तपाईँको चिकित्सक शिक्षा त महँगो भएको हुनाले त्यसको असर हो तपाईँको एउटा साइड त्यो पनि हामीले चाहिँ त्यस कारण चाहिँ चिकित्सक शिक्षा पनि हामीले हाम्रो बनाए त के छ भने एउटा कुरा त सम्झिनु पर्ने के छ भने सरकारको पनि प्रत्यक्ष त्यहाँ चाहिँ उपस्थिति हुनु पर्यो. सरकार त के जुन अघि भने फुटपाथमा बसेर सडकमा हेरेको जस्तो मैले त भइदिएको थियो 20 वर्ष उता त्यसले गर्दा विकृतिहरू ल्यायौँ. अब सरकार त ड्राइभिङ सिटमा बस्नु पर्यो त्यसको मतलब प्राइभेट सेक्टरलाई नकारेको होइन उनीहरू पनि आओस् तर उनीहरू सबलाई रेगुलेट गर्नको लागि चाहिँ एउटा हामीले के गरेको छौँ भने एउटा आयोगको हामी परिकल्पना गरेको छौँ एउटा शक्तिशाली आयोग जसले चाहिँ यो इन्ट्रान्स इक्जामिनेसन क्वालिटी सम्बन्धी होइन यो यो पोस्ट ग्रेजुएट स्टडी भन्छ एमडी भन्छ नि पोस्ट ग्रेजुएट स्टडी यो सम्बन्धी चाहिँ जम्मै यिनीहरूले हेर्ने खालको एउटा पावरफुल बडी चाहिन्छ भन्ने चाहिँ हाम्रो चाहिँ धारणा. अब अहिले कस्तो भयो भने तपाईँको धेरै कलेज सरी यो अलिक अगाडिको कुरा म फेरि ल्याउँदैछु धेरै यसरी अहिले कस्तो भयो भने चाहिँ एउटा युनिभर्सिटीले 6-7 कलेजलाई एफिलिएसन दिँदाखेरि सम्भव भएन तपाईँको अनुगमन गर्नलाई.
हिजो कि अस्ति मात्रै एकजना सामाजिक सञ्जाल ट्विटर फेसबुकमा मैले एकजनाको स्ट्याटस देखेँ त्यो यहाँ सम्झेर तपाईँलाई सुनाइहाल्छु. उहाँले लेख्नु भएको थियो विश्वविद्यालयले मेडिकल कलेजलाई सम्बन्धन बेच्छन् मेडिकल कलेजले डाक्टरहरूलाई सर्टिफिकेट बेच्छन् र डाक्टरहरूले नागरिकलाई चुस्छन् भनेर उहाँले यस्तै केही आशयको लेख्नु भएको थियो. तपाईँको कुराले त्यो मैले सम्झेँ त्यस्तै स्थिति हो
त्यस्तै त्यस्तै हुनु गइरहेछ नि त. अब युनिभर्सिटीहरूलाई पनि फाइदा भयो नि त पैसा सम्बन्धनबाट त धेरै पैसा आउँछ नि तपाईँको तर हामीले एउटा अर्को भनेको छौँ हामीले त्यस कारण हाम्रो त्यो कस्तो भने त लोकप्रिय यो प्रतिवेदन नहुनु पनि सक्छ बुझ्यो क्या न किनभने हामीले के छ भने विश्वविद्यालयले 5 भन्दालाई सम्बन्ध दिनु मिल्दैन अब भनेको छौ किनभने विश्वविद्यालयको क्षमतै छैन अनुगमन गर्ने त्यो अनुगमन गर्ने क्षमता नभएपछि त सम्बन्ध त बढाउँदै जाने त्यसबाट पैसा कमाउँदै जाने तर क्वालिटीको तपाईँको जुन गुणस्तरको स्तर त गर्दै जाने त्यो त मिलेन भइरहेछ. अब यसले गर्दा त धेरै फेरि अरूलाई असर पर्छ त्यस कारण चाहिँ हामीले साथीभन्दा पनि धेरै शत्रु कमा कि भन्ने पनि हामीलाई पिर छ.
डाक्टर केसी चाहिँ म मरौँला बरु माग पूरा नभएसम्म अनसन तोड्दिन होइन पहिलाका सहमति चाहिँ कार्यान्वयनमा जानु पर्यो अनि मात्रै अनसन तोड्छु नत्र सहमति गर्ने आश्वासन पाउने अनि त्यसको भोलिपल्टदेखि चाहिँ सहमति उल्लङ्घन भइहाल्छ त्यो भएर चाहिँ अहिले चाहिँ मेरा माग पुरै हुनुपर्छ कार्यान्वयनमै जानुपर्छ मसँग पहिला भएका सहमतिहरू भन्ने अडान उहाँले राखिरहनु भएको छ. यस्तो स्थितिमा उहाँका माग पूरा हुने सम्भावना चाहिँ तपाईँले कतिको देखिरहनु भएको छ?
अब अहिले नै पास गर भनेर क्षमता त्यो गाह्रो होला किनभने संसदको पनि एउटा यो मर्यादित एउटा इन्स्टिट्युसन हो संसदको आफ्नै प्रक्रिया हुन्छ त्यो प्रक्रियालाई तपाईँको छोट्याएर यसो गर भन्नु मिल्दैन तपाईँको होइन त्यस कारण त्यसमा पनि तर उहाँहरूबाट आश्वासनबाट चाहिँ यसरी चाहिँ पास हुन्छ. उहाँको भनाइअनुसार त के छ भने माथेमा प्रतिवेदनको मर्मलाई राखेर पास होस् भन्ने छ उहाँ त है वास्तवमा त्यो मर्म भनेको के हो त्यो त त्यही हो एक दुईवटा जुन हामीले क्वालिटी त्यो मर्मलाई चाहिँ राख्नु पर्यो अरू थोरै यताउता उहाँले पनि मान्नु होला त मलाई मेरो विचार पनि त्यो मर्मलाई राखेर चाहिँ अब पास हुने भन्ने बाटो लिएको छ भन्ने छ भने चाहिँ सायद उहाँलाई त्यो मान्नु स्वीकृति होला कि भन्ने छ. अब अर्को माग त विश्वविद्यालय सम्बन्धी छ उहाँको विश्वविद्यालयलाई चाहिँ अलिक स्वेच्छता दिनु पर्यो इन्स्टिच्युट अफ मेडिसिनलाई तपाईँको भन्नुभएको छ त्यो पनि गाह्रो कुरा होइन मेरो विचारमा मैले उपकुलपतिज्यूलाई अहिले त होइन पहिला पहिला कुरा गर्दाखेरि
भनेको त्रिभुवन विश्वविद्यालयले लिएको अधिकारहरू चाहिँ चिकित्सा विज्ञान चिकित्सा संकायलाई फिर्ता गर्नु पर्यो भन्ने
फिर्ता मात्रै होइन कि अझ त्यो चिकित्सक शिक्षा इन्स्टिच्युटलाई त
चिकित्सा शास्त्र
संस्थालाई चाहिँ अटोनोमीतिर नै ढकाल्ने यो कुरा मैले 24-25 वर्ष अगाडि भाइस चान्सलर हुँदाखेरि कुरा गरेको यो इन्जिनियरिङ इन्स्टिच्युट मेडिसन फरेस्ट्री र अग्रिकल्चर चाहिँ स्वेच्छातिर जानुपर्छ भनेको. अब हेर्नुहोस् टाइम कति बागमती कति पानी भइसक्यो अहिलेसम्म भएको छैन हो कि होइन. अब हामी मेरो भनाइ चाहिँ देश चाहिँ सङ्घीयतातिर जाने तपाईँको हामी चाहिँ माथि बसेको मान्छेहरू चाहिँ शक्ति चाहिँ सञ्चय गरेर राख्ने त्यो त डेलिगेट गर्दै जानु पर्यो नि त हामीले चाहिँ होइन भन्ने भनाइ. तर मेरो विचारमा यसमा त्रिभुवन युनिभर्सिटी पनि सकारात्मकै होला कि जस्तो लाग्छ त्यति गाह्रो नहोला कि जस्तो लाग्छ मलाई.
सँगसँगै उहाँले चाहिँ मेडिकल कलेजहरूले लिने फीको कुराहरू पनि गरिरहनु भएको छ. अघि नै हामीले पनि अलिकति कुराकानी गरेका थियौँ. त्यो चाहिँ बिस लाख भन्दा बढी चाहिँ लिन नपाउने एमडी एमएस तहको लागि भनेर माग गर्नु भएको छ. त्यतिमा पढाउन सक्छन्, सम्भव छ मेडिकल कलेजहरूले?
अब यो साथ उहाँले भन्नुभएको चाहिँ जुन अहिले आइओएमको इन्स्टिच्युट अफ मेडिसनको फ्याकल्टी बोर्ड जो चाहिँ चिकित्सक शिक्षा सम्बन्धी साक्षात त्यसले त सम्बन्ध राख्छ, उसले सुझाव गरेको उहाँले भन्नुभएको थियो. अब उनीहरूले पनि अब त्यहाँको त्यत्रो अनुभवी शिक्षकहरूले गर्नुभएको, उहाँले त्यसै गर्नु भएन होला. उहाँहरूले
भनेपछि सम्भव छ, त्यो
मेरो विचारमा सम्भव होला थियो तपाईँको. अथवा अब त्यो चाहिँ अब म चाहिँ टेक्निकल मान्छे नभएको हुनाले चाहिँ यो चाहिँ म त्यसमा धेरै कमेन्ट गर्न सक्दिनँ म तपाईँको. तर यसमा त के छ भने अब हामीले पनि भन्यो त्यो यति लिने, तर त्यो फी भन्ने कुरा चाहिँ रिभ्यू भइराख्नुपर्छ सधैँलाई. त्यो वास्तवमा त्यो फीको बारेमा चाहिँ मेरो विचारमा विधेयकमा हुनु पनि हुन्न तपाईँको, किन विधेयक भन्ने कुरा त एउटा पर्मानेन्ट चिज हो. फी भन्ने कुरा त रेगुलरली हुने, बरु यसो भन्ने हुन्छ फी चाहिँ यसरी हरेक दुई तिन वर्ष तिन वर्षमा चाहिँ रिभ्यू गर्नेछ भन्न सकिन्छ तपाईँको. मेरो विचार यति नै फी भनेर चाहिँ त्यो ढुङ्गामा कुदेको जस्तो गरेर चाहिँ राख्न सकिँदैन होला.
अब अहिले डाक्टर केसी गोविन्द केसीले राखेका मागहरू पूरा भएको स्थितिमा सर्वसाधारण नागरिकले त्यो अनुभूति कसरी गर्न सक्छन्, के हुन्छ
अब त्यो एकैचोटि
भएको खण्डमा?
एकैचोटि त नहोला, तर अब अर्को कुरा उहाँले भन्नु गरेको त बाहिर बाहिर तपाईँको मेडिकल तपाईँको अब सरकारले एकाडेमीहरू खोल्ला, अब जुन जोनल हस्पिटलहरू छ त्यसमा एमडीको पढाइ होला तपाईँको, अथवा हुन्छ भने त्यहाँ एमबीबीएसै पनि होला त्यहाँ पढाइ होला. त्यो बाहिरको तपाईँको प्रोभिन्सहरूमा चाहिँ मेडिकल नयाँ नयाँ मेडिकल कलेज खोल्ला तपाईँको. त्यसले गर्दाखेरि चाहिँ अब बाहिरको जनतालाई त साथसाथ फाइदा हुने भइहाल्यो. अब त्यसमा चाहिँ सरकार चाहिँ गम्भीर हुनु पर्यो तपाईँको. चुनावमा आश्वासन दिएको जस्तो मात्रै गरेर भएन तपाईँको, साँच्चै डेलिभर गर्नु पर्यो नि जनतालाई त. काठमाडौँको लागि होइन, काठमाडौँकोमा त पुगेको छ, बाहिरको लागि गर्नु पर्यो नि. त्यति पनि गर्नु सक्दैन भने त के राज्य चलाउने भाइ?
त्यस्तो भएपछि केसीको माग पूरा भइसकेपछि नागरिकले प्रत्यक्ष त्यो
तुरन्तै नहोला, तर टाइममा चाहिँ त्यो आउँछ.
अनि यसको दीर्घकालीन फाइदाहरू पनि त होला
धेरै. अब त्यसले त धेरै फाइदा भयो नि त तपाईँको. अब एउटा कुरो चाहिँ काठमाडौँमा मात्र सीमित भएन एउटा कुरा चाहिँ, बाहिर बाहिर तपाईँको कलेजहरू गयो, बाहिर पढ्ने केटाकेटीलाई पनि फाइदा भयो. त्यो कलेज खोलेपछि हस्पिटलहरू हुन्छ, हस्पिटलले गर्दाखेरि देख्नुभयो नि तपाईँको यो धरानले कति धरानलाई कति फरक पार्यो. धरानको यो टिचिङ कलेजले गर्दाखेरि, त्यो मेडिकल कलेजले गर्दाखेरि विराटनगर नभएको चाहिँ धरानमा छ अहिले तपाईँको.
अनि विराटनगर बिरामी भए मान्छे धरान
धरान पुग्छ तपाईँको. हो त्यस्तो त्यस्तो यो कस्तो भने त यो टिचिङ कलेज र यो मेडिकल कलेज र हस्पिटल हुनु भनेको चाहिँ यसले चाहिँ यो सहरीकरणमा पनि मद्दत गर्छ तपाईँको. त्यो त अब छानेर राख्नुपर्छ, कहाँ पर्दाखेरि पाइप पर्छ, सबैको जिल्लाको मान्छेहरू आउन सक्छ भनेर राख्नुपर्छ. त्यसले त त्यो विकासमा ठूलो मद्दत गर्छ तपाईँको. केही वर्ष अगाडि सरकारले पनि यो यो ठाउँमा चाहिँ हामीले सुरु गर्छौँ भनेर केही क्षेत्रहरू गरौँ, हो त्यस्तो त्यो त ठाउँ छानेर, त्यो त अब राम्रोसँग प्लानिङ हुनुपर्छ. त्यो भएपछि त त्यहाँको जनतालाई साथसाथ तपाईँको सेवा पुग्ने भयो, विद्यार्थीहरूलाई सेवा पुग्ने भयो, र अर्को कुरो चाहिँ गुणस्तर माथि जाने भयो होइन. जुन मेडिकल प्राइभेट मेडिकल कलेजहरूले गरिराख्नु भएको छ उहाँहरूको, उहाँहरूमाथि पनि राम्रो अनुगमन हुने भयो. वास्तवमा उहाँहरूको पनि गुणस्तर बढेछ भने त उहाँहरूको पनि इज्जत बढ्छ. उहाँहरूको इज्जत बढी भएपछि त भोलि बाहिरको पनि मान्छेहरू पनि आउँछ नि त पढ्नलाई त्यहाँ. उहाँले हबको कुरा गरिराख्नु भएको छ, हबको कुरा गर्दाखेरि त क्वालिटी नभएको त हब त हुँदैन नि त भाइको. पहिले त क्वालिटी चाहिँ नि क्वालिटी, ओहो नेपालको त राम्रो छ, जस्तो अब भन्नुहोस् न क्युबाको भन्नुहोस्, क्युबाको तपाईँको मेडिकल स्कुल एकदम राम्रो मानिन्छ तपाईँको. तपाईँको त्यो भेगको त्यो त्यहाँको वरिपरिको देशको मानिसहरू त्यहाँ पढ्नु आउँछ तपाईँको, त्यस्तो राम्रो छ. त्यस्तै भोलि गएर यहाँको पनि क्वालिटी असाध्य राम्रो छ भने त यहाँ यहीँ आउँछ. यहाँ आएपछि फलिफाप त उहाँहरू नै हुने हो, त तर हाम्रो भनाइ चाहिँ पहिला क्वालिटीमा जोड़ दिनु पर्यो।
अब यही तपाईँको कार्यदलको सुझाव समेटेर विधेयक बन्न, डाक्टर गोविन्द केसीको माग पूरा हुन र उहाँको अनसन तोडिन कसले के गर्नु पर्यो, एकदम छोटोमा हामी अन्तिममा आइपुगेका छौँ।
अब मेरो विचारमा त यसमा त यो सरकारले र पोलिटिकल पार्टीहरूले पहल्नुपर्छ। एउटा कुरा त किनभने पोलिटिकल पार्टी किन भनेको छ भने यो विधेयक चाहिँ अब संसदमा भएको हुनाले चाहिँ प्रमुख दलहरू चाहिँ गरेर चाहिँ यो विधेयकको यो हिसाबले चाहिँ जानुपर्छ भन्ने कुरा उहाँले चाहिँ अग्रिमेन्ट गर्नुपर्छ उहाँहरूले चाहिँ। माने यो फेरि गोविन्द केसीको लागि होइन, यो त राष्ट्रको लागि, तपाईँको राष्ट्रको लागि यो उहाँले देखाइदिनुहोस् न टेलिभिजनको स्क्रिनमा, गोर्खा पत्रमा कहाँ कहाँ हुन्छ तपाईँ देखाइदिनुहोस् न उहाँहरूले चाहिँ यो फाइदा छ आएको छ भनेर, होइन त्यो उहाँहरूले गरिदिनु पर्यो। अब गोविन्द केसीजीलाई पनि अब कति कुरा सम्झाउने कुराहरू चाहिँ त्यसपछि भइहाल्छ। मेरो विचारमा यो चाँडै नै टुङ्गिनुपर्छ।
हुन्छ, समय दिनुभयो, कुराकानी गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद। हजुर,
उहाँ हुनुहुन्थ्यो चिकित्सा शिक्षा सुधारका बारेमा अध्ययन गरेर सुझाव दिन गठित कार्यदलका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा उहाँकै नेतृत्वमा गठित कार्यदलले दिएको सुझावका आधारमा चिकित्सा शिक्षा ऐन बनाउनु पर्ने लगायतका माग राखेर डाक्टर गोविन्द केसीले अनसन बसिरहनु भएको छ। डाक्टर माथेमासँग हामीले डाक्टर केसीका माग तथा समग्र चिकित्सा शिक्षाको अहिलेको स्थितिका बारेमा केन्द्रित रहेर कुराकानी गर्यौं। उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिन्दो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि विदा हुन्छु। नमस्कार।